नहीं कहा, ये तुम्हारा राइट है, तुम कह सकते हो। मोहम्मद रसूल अल्लाह कहने के बाद आंखें बंद करके ब्लाइंडली पैगंबर को फॉलो करना है, ये कल की मजलिस का एंड भी था और आज की। और यहां पर रुक के फिर एक बात बता दूं, ये हमारा अपना टॉपिक है करबला से जुहूर तक। यहां पर एक बात मैं ये भी बता दूं कि दुनिया की सबसे पावरफुल दुआ का नाम क्या है। बहुत दुआएं हमारे पास, दुआए कुमैल, दुआए मशरूल, दुआए तबसुल, दुआए जोशन कबीर, और एक बहुत अहम दुआ है जिसे आमतौर पर लोग इसलिए इग्नोर कर जाते हैं कि इसकी वर्डिंग जरा सी सख्त है, दुआए जोशन सगीर। ये दुआए जोशन कबीर से भी ज्यादा इंपॉर्टेंट दुआ इस सेंस में कि दुआए जोशन कबीर के ज्यादातर बेनिफिट आखिरत के हैं, दुनिया के हैं ज्यादा, और जोशन सगीर के ज्यादा बेनिफिट दुनिया के हैं। जादू से बचाती है, मैजिक से प्रोटेक्शन, नजरे बस से बचाती है, जिसको आज की साइंटिफिक दुनिया में हमारे यूथ नहीं मानेंगे मगर इस्लाम में एक मसला है कि आदमी किसी को नजर लगा सकता, और दुश्मनों से आपको और आपकी औलाद को प्रोटेक्ट करती है दुआ जोशन सगीर। जब लेबनान के उस जिहाद में लोगों ने पूछा था लीडर से कि हम आपकी क्या हेल्प करें, कहा हमें कुछ नहीं चाहिए, सिर्फ हमारे लिए दुआ जोशन सगीर पढ़ा करो। तो अब ये दुआओं का एक सिलसिला है, अल्हम्दुलिल्लाह मासूमीन हमारी दुनिया के बेनिफिट वाली भी दुआ हमको दी और आखिरत वाली भी, मगर सबसे स्ट्रांग दुआ जो आदमी के सारे प्रॉब्लम को सॉल्व कर दे, वो छोटी सी रिवायत, किसी ने आज बाकायदा रिटर्न में मुझसे कहा कि मौलाना आप ये रिवायत पढ़ दीजिए, मैं वैसे ही बहुत ज्यादा आप हजरात के सामने गिल्टी फील करता हूं कि बहुत सी रिपीट बातें मुझे पढ़ना पड़ रही, लेकिन चूंकि ये मेरे टॉपिक में भी और बहुत छोटी सी बात, अब आप देखिएगा कि मैं इसे कितना शॉर्ट कर रहा हूं। जिन लोगों ने इससे पहले ये हदीस मुझसे सुनी, दुनिया की बेहतरीन दुआ और स्ट्रांगेस्ट दुआ, मदीने के अंदर रसूलुल्लाह के जमाने में एक चोर भी रहता था। मदीना एक बड़ा सिटी है, बड़े सिटी के अंदर हर प्रोफेशन के लोग होते हैं, डॉक्टर्स होते हैं, इंजीनियर्स होते हैं, बिजनेसमैन होते हैं, ऑफिस में काम करने वाले होते हैं, खेत में काम करने वाले होते हैं, चोर भी होते हैं, चोर भी था। और जब कभी उसे कहीं से न्यूज मिलती थी, अब आज की दुनिया तो सारी प्लास्टिक करेंसी वाली दुनिया, अब आज के फ्रॉड के तरीके भी बिल्कुल अलग, इंटरनेट पे हर वक्त आपको वार्निंग दी जाती है कि बी केयरफुल, लेकिन जैसे कराची या पाकिस्तान में अब तक कैश की हैंडलिंग बहुत ज्यादा होती है, जिस तारीख को लोगों को सैलरी मिलती है उस तारीख को ये पिक पॉकेट वाले लोग बहुत ज्यादा एक्टिव होते हैं, तो चोर का काम ही यही है कि वह इन टच रहे। ये चोर जहां इसको इत्तला मिले कि आज मदीने में किसी के पास पैसे आए हैं, फौरन आधी रात को मिडनाइट जाके उसके घर चोरी करेगा। इसे न्यूज मिली कि मदीने में कोई नई फैमिली शिफ्ट हुई, रसूल खुदा के जमाने में ये वीजा पासपोर्ट इमिग्रेशन ये सारे प्रॉब्लम तो नहीं थे, लेकिन जब तक रसूल मक्के में थे लोग मक्के में नहीं आते थे क्योंकि मुसलमान ऑलरेडी मक्के में अंडर फायर या अंडर टॉर्चर है, लेकिन जब रसूल मदीने पहुंचे अपनी गवर्नमेंट बन गई तो पूरे अरब से वो लोग मदीने आने लगे जो अपनी फैमिली में सिर्फ एक आदमी इस्लाम कबूल किया, पूरी फैमिली ने उसका बायकॉट कर दिया। आज भी यही होता, वो फर्क यह है कि उस जमाने में अबू जहल बायकॉट करता था मोमिन का, आज मोमिन मोमिन का बायकॉट करता। अगर आप अपनी पॉलिसी बना लें कि शरीयत के मुताबिक हर वो मिस गैदरिंग जो शरीयत के अगेंस्ट जा रही है मैं उसको अटेंड नहीं करूंगा, याद रखिएगा कोई एक मोमिन भी अपने घर की मिक्स गैदरिंग को खत्म नहीं करेगा, आपका बायकॉट हो जाएगा, आप ना किसी शादी में जा सकेंगे ना किसी बर्थडे में जा सकेंगे, हत्ता ये कि शायद 22 रजब की नियाज में भी ना जा सके। पहले यही काम अबू जहल करता था, आज के दौर में यही काम मोमिन आले मोहम्मद कर रहे कुछ लोग। खैर, अब यह है कि मदीने में रोज आना, नई फैमिलीज माइग्रेट करके आती हैं पूरे अरब से क्योंकि मदीना अपना शहर, एक प्रोटेक्शन यहां पे मिला, तो चोर भी मुसलसल इन टच रहते हैं, पता चला कि आज कोई बहुत पैसे वाली फैमिली आई है, आधी रात को मिडनाइट, मैं बहुत शॉर्ट कर रहा हूं, बस आज आ गए वो लोग तो जाएगा। जैसे पहले जमाने का एक प्रोफेशन था जो आज तो खत्म हो गया, वो ये था कि लोग डेड बॉडीज का कफन चोरी करते थे, तो हर वक्त इन टच रहते थे कि कौन आदमी मरा, कब दफन हुआ, हम और आप तो क्वायरी करते भाई वो साहब कब दफन होंगे ताकि हम नमाज वहशत पढ़े, चोर पूछता है वो साहब कब दफन होंगे ताकि मिडनाइट को जाके कब्र खोद के कफन निकाले। तो खुलासा ये है कि चोर ने आधी रात को उस घर पे अटैक किया, अटैक क्या, चोर है, بہت ہی خاموشی اور سائلنٹ طریقے سے گھر کے اندر جمپ لگائی. اب یہ انگلینڈ جیسے گھر تو نہیں تھے اس زمانے میں اور ہو بھی نہیں سکتی عرب میں, ویدر کے اعتبار سے ہر جگہ کا آرکیٹیکچر ڈیفرنٹ ہوتا, جہاں گرمی زیادہ ہوگی وہاں کھلے کھلے گھر ہوتے. چنانچہ اس نے جمپ لگائی, گھر کے اندر گیا, پہلے تو کھلا ہوا سہن اوپن ٹو اسکائی, اور پھر رومز ہیں. پہلے ہی روم جو نظر آیا وہاں گیا, پہلے اس نے ونڈو سے دیکھا کہ گھر کے اندر کتنے مرد ہیں, کتنے لوگ ہیں, ریزسٹنس نہ ہو جائے. جب کمرے میں نگاہ ڈالی تو خوش ہو گیا, اس نے دیکھا اس گھر میں کوئی نہیں ہے, صرف ایک 18 سال کی لڑکی, بڑی حسین, جمیل, خوبصورت, اور ایکچوئل 18 سال کی ہے. تو برتھ ڈے پہ 118 کی بھی ہو جائے تو کینڈل 18 ہی کی جلتی ہیں, وہ نہیں, واقعا 18 کی 18. چنانچہ دیکھا کہ ایج کے اعتبار سے اور اپنی خوبصورت ممبر کی توہین بھی نہ ہو جائے, اور بات بھی آگے بڑے بڑی حسین جمیل خوبصورت لڑکی اور اکیلی ہے, ایسا لگتا ہے اس کی فیملی میں کوئی آدمی یا تو زندہ نہیں ہے اور یا پھر سب کافر ہیں, یا اکیلی مسلمان ہوئی تو یہاں پہ آ گئے. مگر اصل بات یہ تھی کہ پورے اس روم میں پیور گولڈ بوریوں میں بھرا ہوا رکھا ہوا ہے, پورے پورے بیگ ہیں پیور گولڈ سے بھرے ہوئے, ڈبل بینیفٹ. آج اتنی دولت مل رہی ہے اور ساتھ میں لڑکی اکیلی, آدھی رات ہے, شیطان تو ہر آدمی کے ساتھ لگا رہتا, اسی لیے تو کہا گیا کہ نامحرم کو دیکھنا ہی شیطان کے لیے دروازہ کھولنا انٹری کا. یہ جملہ میرا نہیں ہے, شیطان کا ہی ہے. جب حضرت نوح نے پوچھا تھا کہ اے شیطان آخر تو لوگوں کو کیسے مس گائیڈ کرتا ہے, نہیں لوگ نہیں, مومن کو, مومن تو انڈر دا پروٹیکشن آف اللہ, کہا کہ ہاں مومن کو بہکانا یا گمراہ کرنا یا مس گائیڈ کرنا تو پھر جاب ہے میرے لیے, خود شیطان کہہ رہا. البتہ اگر مومن کبھی تین میں سے کوئی ایک مسٹیک کرے, اور نمبر ایک اگر کسی نامحرم عورت کے ساتھ ایسی جگہ چلا جائے جہاں کوئی اور نہ ہو, چاہے وہ قرآن پڑھنے کیوں نہ گئے, وہ تو پھر شیطان کا کام ہے کہ کس طرح قرآن سے حرام کی طرف ڈائیورٹ کرے, اور بڑا ایکسپرٹ ہے اس کام میں شیطان. تو اب وہی بات, گھر اکیلی لڑکی, کوئی مرد نہیں, کوئی اس کو سپورٹ یا پروٹیکشن دینے والا نہیں, اور پھر ساتھ میں دولت, دونوں چیزیں مجھے مل رہی. آگے بڑھ, کیسے ہی آگے بڑھ, نماز شب کا وقت تو آ چکا, یعنی مڈ نائٹ کے بعد آیا, آدھی رات سے نماز شب کا وقت آ جاتا, بلکہ آیت اللہ سیستانی تو کہتے کہ جسٹ آفٹر عشاء نماز نماز شب کا ٹائم آ گیا. چنانچہ یہاں تو 5 بجے نماز شب کا ٹائم آ جاتا آفٹر نون میں, آج کل ونٹر میں. تو خلاصہ یہ کہ نماز شب کا جو ٹائم تھا, کوئی آدمی اٹھا ہوگا تلاوت قرآن کر رہا, نماز شب میں 40 مومنین کے نام لیے جاتے ہیں, کچھ لوگوں کو یہ مشکل لگتے ہیں, اور میں ایسے اساتذہ, میرے ٹیچرز ایسے تھے, پوری پوری دعائیں جوشن کبیر, دعائیں کمیل, پوری پوری دعائیں مشلول اور دعائیں ابو حمزہ سومالی, ہر رات نماز شب کے قنوت میں پڑھا کرتے تھے. تو خیر اب نماز شب کے بینیفٹ اتنے ہیں, جنہیں پتہ چل جائے تو جب کبھی اسے ٹائم ملے گا. بات کو شارٹ کر دوں, اس نے کہا واجب نماز کے اندر بھی لوگ سیکنڈز کی کاؤنٹنگ رکھتے ہیں, یہ نہیں کہ فلاں صاحب نے ایک منٹ زیادہ پڑھا دی, نہیں 15 سیکنڈ زیادہ پڑھا دی. مجھ کو پہلے دن کہا گیا کہ 1 منٹ اور 35 سیکنڈ آپ نے زیادہ تقریر کی. تو خیر بہت اچھی بات ہے, اتنی اچھی پرفیکٹ کیلکولیشن, بس اللہ کرے کہ قیامت میں اللہ بھی اتنی کیلکولیشن سے نہ چلے کہ ایک ایک ہمارا چھوٹے سے چھوٹا گناہ پکڑے, نہیں, وہاں پہ ہمیں اللہ سے لینینسی چاہیے. اے خدا 2-4 گناہ پکڑ تو 1000-2000 معاف کر دے. یہی طریقہ یہاں بھی ہمیں کرنا پڑے گا, مگر یہ ڈیفرنٹ ٹاپک. نماز شب کے لیے کوئی کھڑا ہوا اور تلاوت قرآن شروع کر, اور قرآن کی ایک آیت پڑھی, وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَى فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَى. قرآن میں ایک آیت, وَأَمَّا مَنْ طَغَى وَأَثَرَ الْحَيَاةَ الدُّنْيَا فَإِنَّ الْجَحِيمَ هِيَ الْمَأْوَى. قرآن بتا رہا ہے جنت و جہنم کا ڈویژن کس کرائیٹیریا پر ہوگا. اب جب میں لینڈ کرتا ہوں آپ کے ملک میں, وہاں پہ دو بورڈ لگے ہوتے ہیں, برٹش سٹیزن یا یو والے ادھر سے جائیں اور باقی سارے سٹیزن ادھر سے جائیں, تو یہ ڈویژن قیامت کے دن کیسے ہوگا. خدا نے کہا کہ جو دنیا کی زندگی کے فائدے اٹھاتا اور اللہ کے اگینسٹ چلتا ہے, جہنم اس کے لیے بنائی گئی. وہ ام امن وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَى. اور جو قیامت کے دن اللہ کے سامنے کھڑے ہونے سے ڈرا کہ کیا جواب دوں گا اور اس نے اپنے آپ کو گناہ سے روکا, فَإِنَّ الْجَنَّتَ هِيَ الْمَاوَى, جنت اس کے لیے. یہ آیت اس نے سنی, یہ آیت سنی. سینکڑوں آیتیں ہم سنتے ہیں, کبھی اثر نہیں ہوتا, لیکن آدھی رات کا وقت ہر طرف سائلنس ڈارکنیس اور تنہائی, بس یہ آیت ایسے کان میں گئی کہ جیسے کان سے نکل کے سینے میں تیر کی طرح لگی, جو قیامت کے دن سے ڈرا. وَنَهَى النَّفْسَ عَنِ الْهَوَى, اور اپنے آپ کو گناہ سے روکا. ڈرنا بیکار ہے اگر ڈرنے کے بعد بھی اتنے ہی گناہ آدمی کرے جتنا ڈرنے سے پہلے کر رہا. میں نے تو ایک زمانے میں 20 سال عذاب قبر کی مجلسیں پڑھی. قبر والا باپو ایسے ہی نہیں کہلایا, ڈراکولا آف اسلام ایسے ہی نہیں کہلایا, جہنم کا دروغہ ایسے ہی نہیں کہلایا. 20 سال عذاب قبر, فشار قبر, پل صراط, جہنم, اور واقعا دیکھا کہ لوگ ڈرتے تھے. مگر ڈرنے کے بعد جیسے ہی گیٹ سے باہر نکلے امام باڑے کے, وہی طریقہ پرانا ہوا. تو وہ تو بیکار ہے. قرآن کا ڈرو, وہ نہا نفس, اور اپنے نفس کو روکو. میں یہ سنا اس میں ایک بار اس کے دل پہ اثر ہو, خدا بندہ میں اپنے آپ کو روک رہا ہوں صرف تیرے اس وعدے کی وجہ سے جو قرآن میں تو نے کیا, فَإِنَّ الْجَنَّتَ هِيَ الْمَأْوَى, اس کو جنت ملے گی. اور وہیں سے اس نے یو ٹرن مارا اور گھر سے باہر چلا گیا. لیکن جب یہ آ رہا تھا تو چور بن کے آ رہا تھا, تو بڑا الرٹ, بڑا کوشس, آہستہ آہستہ چل رہا. اب تو اس نے اپنا ارادہ کینسل کر دیا. اب جو واپس گیا تو اتنا کیئرفل نہیں تھا, کسی چیز سے ٹکرا گیا, پیر لگ گیا, آواز آئی. ایک دم اس نے دیکھا کہ کمرے میں بیٹھی ہوئی لڑکی ڈری اور اٹھ کے ونڈو کی طرف آئی. یہ گھبرا کے جمپ لگا کے باہر گیا, بات ختم ہو گئی. اگلے دن صبح مسجد النبوی میں نماز پڑھنے یہ پہنچا. فجر کی نماز کے بعد رسول خدا پبلک کو بٹھا لیتے ہیں, ایک چھوٹی سی اسپیچ ہوتی ہے اور اس کے بعد لوگوں کے سوال جواب. یہ چور بھی رسول کے پاس پہنچا, کسی کو کیا پتا کہ یہ چور ہے, اور جا کے بیٹھ گئے. اچانک اس نے دیکھا کہ باب رحمت سے, اگر یہ رسول خدا کا ممبر ہے تو باب رحمت لیفٹ سائڈ پر ہے, باب رحمت سے وہی لڑکی آ رہی ہے 18 سال کی, جسے کہ ابھی 3 گھنٹے پہلے گھر میں اکیلے دیکھ چکا. وہی لڑکی پہچان لی. اب یہ ڈرا. اتنی صبح ارلی ان دا مارننگ اس زمانے میں عورتیں گھر سے باہر نہیں نکلتی, انلیس یہ کہ کوئی ایمرجنسی ہو. اس کو کیا ایمرجنسی ہو گئی کہ اس ٹائم پر آئی؟ شاید اس نے مجھے پہچان لیا اور میری کمپلین لے کے آ رہی. وہ قریب آئی اور کہا کہ یا رسول اللہ, کل رات کو میرے گھر میں چور آیا تھا, میں اس کی کمپلین لے کے آئی, اور یقین ہو گیا کہ آج میں پکڑا گیا. دل میں اس نے ایک بات کہی, خدا بندہ ہزاروں دفعہ میں چوری کر کے آیا, ہمیشہ میں شیطان کے راستے پہ چلا ہوں, نہ کبھی پکڑا گیا, نہ کبھی ذلیل ہوا, نہ پبلک کے سامنے میری انسلٹ ہوئی, ہمیشہ بچ کے نکلتا, اور آج پہلی بار میں نے تیرے وعدے پہ بھروسہ کیا اور پہلی بار شیطان کو کک آؤٹ کر کے تیرے راستے پہ چلا, اور پہلے ہی دن 3 گھنٹے کے اندر میں پکڑ لیا گیا اور میری توہین ہو رہی. اب دل میں تو ہر قسم کا خیال آتا, مگر جب اس نے ڈیٹیل سنی, عورت نے کہا, لڑکی, عورت نہیں لڑکی, 18 سال کی, یا رسول اللہ, کل رات کو میرے گھر میں چور آیا اور میں اس کی کمپلین لے کے آئی ہوں, لیکن پہلے اپنا انٹروڈکشن کرا دوں, میں فلا قبیلے کی شہزادی ہوں, میرا باپ قبیلے کا سردار تھا لیکن اس نے اسلام قبول کر لیا تو پورا قبیلہ اس کے اگینسٹ ہو گیا. اس نے مجھ سے کہا اور میری ماں سے کہ اب یہاں رہنا ٹھیک نہیں, ابھی تو لوگ پھر بھی شیخ اور سردار ہونے کی وجہ سے رسپیکٹ کر رہے ہیں, لیکن کچھ دنوں کے بعد یہ سب چینج ہو جائیں گے, بہتر ہے کہ ہم اپنا قبیلہ چھوڑ دیں, اسلام کی خاطر یہ قربانی دے. اب سردار تھا تو پراپرٹی بہت تھی, ایسٹس بہت تھے, میرے باپ نے ساری چیزیں بیچی اور سب کو پیور گولڈ میں کنورٹ کیا. اس زمانے میں بہترین سیونگ گولڈ ہوتا تھا, اور ساری پریپریشن تھی کل میرے باپ کو موو کرنا. آج اچانک باپ اور ماں دونوں ایک ساتھ مر گئے. موت تو کسی کے کنٹرول میں نہیں, کتنے کیسز میں نے دیکھے کراچی میں بھی اور دارالسلام میں بھی, کہ بوڑھا باپ بہت بیمار مرنے کے قریب, ڈاکٹرز نے کہا آئی سی یو میں ہے, ڈاکٹر نے کہا اس کے وارثوں کو بلا لو, اب یہ نہیں بچے گا. جوان جوان صحت مند بچے باپ کو دیکھنے آئے, وہ مر گئے, اور وہ بوڑھا باپ جو آئی سی یو میں تھا, تمام ڈاکٹرز نے کہا تھا کہ یہ 24 گھنٹے میں مر جائے گا, وہ پھر बिस्तर से खड़ा हो गया तो मौत का तो किसी को नहीं पता, मेरा बाप मेरी मां दोनों मर गए। कल ट्रेवलिंग करना है, आज मौत हो गई। अब पुराने जमाने में लाइफ बड़ी सिंपल थी, आधे घंटे में उनको दफन कर दी। लेकिन मैंने सोचा कि मेरा बाप इतना पावरफुल आदमी, वो तक डर रहा था अपनी कौम से, तो मैं तो अब अकेली रह गई हूं, एक 18 साल की बच्ची। अगर कल मेरी कौम अटैक करके सारा माल छीन ले तो मैं क्या करूंगी? मैं जैसा मेरे बाप ने प्लान किया मैं निकल जाऊं। अच्छा, कबीले वाले सोच भी नहीं सकते थे कि जिसके घर आज मैयत होगी नेक्स्ट डे वो लड़की चली जाएगी। चुनाचे मैं जल्दी से निकल आई, सारी दौलत लेके कल मदीने में एंटर हूं। अब मैं अकेली, कोई हमारा रिश्तेदार और जानने वाला कुटुंब वाला यहां नहीं। वैसे पैगंबर के शहर में जरूरत भी नहीं है कि आदमी का कोई सपोर्टर हो, सबसे बड़के मुश्किल कुशा मौजूद हैं। लेकिन दुनियावी एतबार से बात हो रही है, मैंने घर अरेंज किया, उसमें उतरी। पूरे मेरे बाप की प्रॉपर्टी की मैं अकेली मालिक हूं। बीवी को अपने शौहर के एसेट्स में सिर्फ 12 पॉइंट समथिंग मिलता, बेटी को अपने बाप की सारी जायदाद मिलेगी अगर वो अकेली एक ही औलाद। सारा मेरे पास, मैं लेके आ गई। घर में बैठी, नींद नहीं आ रही थी कि मदीने में मैं नहीं हूं और इतनी दौलत है मेरे पास। ठीक है, मदीना मुसलमानों का शहर है, लेकिन क्या मुसलमान एक दूसरे के साथ फ्रॉड नहीं करते? मदीना मोमिनों का शहर है, क्या मोमिन एक दूसरे का गला नहीं काटते? अरे मोमिन की तो इतनी हिम्मत है कि हक़े फातिमा अगर उसको मिले तो वो हक़े फातिमा को भी हजम कर जाता है। खुमस क्या, जो शहजादी है कौनैन के हक के ऊपर हाथ डाल दे और कब्जा कर ले। तो अब ये मुसलमानों का शहर है, लेकिन डर तो था। अब मैं सोच रही हूं क्या करूं, आधी रात को एक चोर भी आ गया। अब वो चोर तो सामने ही बैठा हुआ, उसने कहा हो अब तो बिल्कुल मारा गया, शायद इसने पहचान लिया। लेकिन अगला जुमला कहा, लेकिन या रसूल अल्लाह, मैं इतना डर गई थी कि अपनी जगह से मैं खड़ी भी नहीं हुई, पता नहीं क्या हुआ। वो चोर आया, विंडो के करीब पहुंचा, वहीं से वापिस चला गया। भाई दुनिया में बहुत से इमामबाड़े हैं कि जहां पे विंडोज हैं लोग आके झांकते हैं। अच्छा, ये सादिक साहब और ड्राकुला और इस्लाम को वापस चले जाते, वो समझ में आए, वो समझ में आए, उसका एक रीजन है, एक वैलिड रीजन। मगर ये चोर आया, इसने देखा कि मैं अकेली है, सारी दौलत, और वापस चला। खैर या रसूल अल्लाह, मुझे नहीं पता वो क्यों गए, लेकिन ये एक वाकया मेरे लिए एक इनफ लेसन है। या रसूल अल्लाह, मैं आपके शहर में मेरी प्रोटेक्शन का इंतजाम आप करें। पैगंबर ने कहा यकीनन मैं करूंगा, ये मेरी ड्यूटी। मगर देखो, एक तो यह है कि कोई गार्ड तुम्हें दिया जाए, मगर वो कितने दिन रहेगा और कब तक रहेगा? बेहतरीन प्रोटेक्शन यह है कि तुम अकेली हो, शादी तो करना ही है, मैं तुम्हारी शादी क्यों ना कर दूं, शौहर मिलेगा। शौहर अर रिजाल कवामून आला निसा, ये कुरान की आयत है कि अल्लाह ने मर्दों को रिस्पॉन्सिबल बनाया है कि अपनी बीवियों को फुल प्रोटेक्शन दे। वो एक लॉजिकल सोल्यूशन भी है। शादी के लिए तैयार हो? कहा या रसूल अल्लाह, शादी तो करना ही है, आपकी मर्जी। कहा मैं तुम्हारी शादी करा दूं? कहा इससे अच्छी बात क्या? चारों तरफ देखा पैगंबर। अब अगर हमारा मजमा होता हम में से हर एक कुचक कुचक दे, या रसूल अल्लाह हमें भी देख लीजिएगा, हम भी मौजूद हैं, हमारी जाने भी अटेंशन पे करें। और यही हो रहा था वहां पे। या तो फिर भी बाई लॉ एक के बाद दूसरी शादी मुश्किल है, मदीने में तो कॉमन चीज थी। पैगंबर ने सबको देखा, सब ऑलरेडी मैरिड थे, फकत ये चोर ऐसा था जो अब तक अनमैरिड था, क्योंकि चोर लोग शादियां करते ही नहीं थे। ये सीक्रेट होता है, अगर बीवी आ गई तो डर रहता है कि पकड़ मारा दे। चुनाचे वो अब तक बगैर शादी के था। पैगंबर ने देखा, कहा कि ऐ शख्स, तू अब तक अनमैरिड है, जो इस्लाम में एक बुरी चीज है, तेरी शादी इससे क्यों ना कर दू? कहा या रसूल अल्लाह, आपकी मर्जी है। वही पैगंबर ने निकाह पढ़ाया, दोनों के हाथ एक दूसरे के हाथ में दिए, कहा घर जाओ आज से तुम शौहर बीवी। ये चोर घर में आया बीवी के, और आते ही जो शुक्र के सिजदे में गिरा तो ये सजदा कंप्लीट ही नहीं हो रहा है। बीवी ने घबरा के कहा, खैरियत है क्या, तुम मुझसे सेटिस्फाई नहीं हो? कहा कि नहीं, मैं तो अपने अल्लाह के वादे के बारे में सोच रहा हूं। कल रात को मैंने अल्लाह के वादे पे भरोसा किया तो अल्लाह ने मुझे तुम भी दिलवा दी, ये सारी दौलत भी मुझे मिल गई। अल्लाह के वादे पे भरोसा करने से जो मैं पहले हराम और गुनाह करके ले रहा था वही सब मुझे मिला, मगर हलाल और जायज तरीके से मिला। ये खाली उसका वाकया नहीं, ऐ साहिबान ईमान, जरा अल्लाह पे भरोसा करके देख लीजिए। झूठ बोल के जो पैसा आता है वो कोई हैसियत नहीं रखता है, सच बोल के उससे ज्यादा आएगा। खुमस रोक के जो दौलत बढ़ती है, खुमस दे के उससे ज्यादा दौलत में इजाफा होगा। फ्रॉड और चीटिंग करके जो आदमी कमाता है, हराम चीजों का बिजनेस करके जो आप और मैं, या आप और मैं से मतलब हम और आप नहीं है, ये तो एक स्टाइल है एड्रेस करने का, इससे ज्यादा मिलेगा। अल्लाह के वादे पे भरोसा, और अल्लाह ने आपसे वादा नहीं किया, क्या अल्लाह ने आपसे आपके वादा किया आपके कान में अल्लाह के कह दिया? अल्लाह ने जो वादा किया थ्रू रसूल किया है, यानी इस वादे पे भरोसा करने का मकसद यह है कि आपका ट्रस्ट रिसालत पर साबित हो रहा कि या रसूल अल्लाह हमें यकीन है कि जब आपने ये कहा है तो ये सच होगा। हम और आप तो हलाल और हराम छोड़ने को तैयार नहीं, एक दाढ़ी रखने को तैयार नहीं, और हुसैन अल्लाह के वादे पे इस तरह अमल किया कि अपने जिगर के टुकड़े लाके कर्बला के मैदान में कुर्बान कर दिए। एक जुमला हमारे यहां मजलिस में अक्सर पढ़ा जाता है, मैं उसी जुमले को रिवर्स में करके पढ़ रहा हूं। ये जुमला द डे आफ्टर टुमारो उस मजलिस में भी आएगा। ज़ैनब को अपनी औलाद से इतनी मोहब्बत न थी जितनी हुसैन की औलाद से थी। अली अकबर ज़ैनब का बेटा नहीं है, मगर ज़ैनब ने अपने बेटों से बढ़ के अकबर को चाहा और अकबर का ख्याल किया। ठीक, ये जुमला तो जनाब अली अकबर के मसाइब जो तीन दिन बाद आएंगे, दो दिन बाद, कल जनाब कासिम, परसों फिर हजरत अब्बास, फिर जनाब, लेकिन अब इसी को जरा रिवर्स की, ज़ैनब को अकबर से इतनी मोहब्बत क्यों है? क्योंकि अकबर हुसैन का बेटा है, बहन अपने भाई से इतनी मोहब्बत करती, मगर क्या खाली ज़ैनब हुसैन से मोहब्बत करती? हुसैन ज़ैनब से मोहब्बत नहीं करते? अरे इतनी मोहब्बत जब हुसैन ज़ैनब से करते हैं तो हुसैन भी अपने अकबर से ज्यादा ऑन और मोहम्मद का ख्याल करते हों। जब ज़ैनब हुसैन की औलाद के लिए इतनी कुर्बानी देने को तैयार है तो कैसे मुमकिन है अगर ज़ैनब ने हुसैन से ऐसी मोहब्बत की कि आज तक दुनिया में किसी बहन ने भाई से इतनी मोहब्बत नहीं की, तो हुसैन ने भी ज़ैनब से इतनी ही मोहब्बत की कि दुनिया में आज तक किसी भाई ने अपनी बहन से इतनी मोहब्बत नहीं की हो। और ज़ैनब अगर हुसैन की वजह से अकबर पे अपनी जान कुर्बान कर रही है तो हुसैन भी ज़ैनब के ऑन मोहम्मद का इतना ही ख्याल कर रहे हैं। आज कर्बला के उन शहीदों का तस्किरा होने जा रहा है जो ये बता रहा है कि हुसैन ज़ैनब से कितनी मोहब्बत करता है। मगर अजीब बात ये भी सुन ली, क्या ना मोहम्मद कर्बला के शायद ओनली शहीद है बनी हाशिम में जिनका मातम उनकी मां भी करने को तैयार नहीं थी, बल्कि अगर कोई और मातम करता तो रोक देती थी, मेरे ऑन पर मत रो, मेरे मोहम्मद पे मत रो, मेरे अली अकबर का मातम करो। कर्बला के ये दो नन्हे मुजाहिद जाफर तैयार के पोते हैं, हैदर कर्रार के नवासे। अब जरा देखिए कि मसाइब के दरमियान शहीदों के जिहाद की डिटेल बताने का टाइम नहीं होता, गम का बयान है तो कैसे बताया जाए कितना जिहाद किया, तो एक जुमला काफी। जाफर तैयार का पोता अगर जिहाद करेगा तो किस शान का जिहाद होगा, हैदर कर्रार का नवासा अगर जिहाद करेगा तो किस शान का जिहाद होगा। मगर ये भी अजीब बात, ज़ैनब ने अपने बेटों पर ये दो रिस्ट्रिक्शन डाल दी थी शबे आशूर। शबे आशूर, आशूर की रात आई, हुसैन ने मगरिब की नमाज के फौरन बाद चिराग गुल करके मर्दों का एक इम्तिहान और एक टेस्ट लिया, ठीक है वो तो आप सुनते हैं। अब मिडनाइट के बाद हुसैन शबे आशूर, उसके मसाइब तफसील से आखिरी रात को पढ़ूंगा, लेकिन मिडनाइट के बाद हुसैन अब लेडीज को, कर्बला की सैदानियों को, कर्बला की बीबियों को चेक करने निकले कि उनकी क्या हालत। हर खेमे में हुसैन ने कुछ ना कुछ देखा, वो मर्दों का इम्तिहान था, एक मीटिंग बुलाई, चिराग गुल किया और फिर इम्तिहान लिया, या औरतों का टेस्ट लिया जा रहा है कि हुसैन हर एक के खेमे के करीब से जा रहे, खेमे के बाहर से देखते हैं, आप में से 90% मजमा आज भी कर्बला में जाके खेमागाह की जियारत करता है तो ये हिस्ट्री उसके जहन में होती है। ये ज़ैनब का खेमा है, ये हजरत अब्बास का खेमा है, वो जनाब उम्मे फरवा और कासिम का खेमा है, सारे खेमों की आप जियारत करते हैं। जब मेरा मजलूम आका ज़ैनब के खेमे के करीब पहुंचा, खेमे के अंदर एंटर नहीं हुए, बाहर से देखा तो बड़ा अजीब मंजर देखा। ऑन जो एज 10 साल की होगी, मोहम्मद जिनकी एज 9 साल की, 9 और 10 साल के बच्चे, हमारे और आपके बच्चे भी, हमको पता है کہ ایج ایسی ہے مگر حسین نے دیکھا کہ زینب نے اپنے دونوں بیٹوں کو اپنے سامنے بٹھایا مگر عام طریقے سے نہیں بٹھایا. جو کل عاشور کی صبح کا واقعہ تھا وہ ابھی سے شروع ہوا. ایک کے سر پہ جعفر طیار کا امامہ رکھا، ایک کے سر پہ حیدر کرار کا امامہ رکھا. اور دو باتیں، دو ریسٹرکشن ڈال رہی ہیں اپنے بیٹوں پر. کہا بیٹا انو محمد، کل ایسا جہاد کرنا، ایسا جہاد کرنا کہ دنیا کو پتا چل جائے کہ جعفر طیار کا پوتا میدان میں آیا، دنیا کو پتا چل جائے کہ خیبر کا قلعہ فتح کرنے حیدر کرار کا نواسا میدان میں آیا. لیکن خبردار، عرب دنیا کا طریقہ ہے کہ ہر مجاہد، سارے عربوں کا طریقہ، میدان میں جاتا اپنا انٹروڈکشن کراتا، میں کون؟ خبردار اپنی زبان سے اپنا انٹروڈکشن نہ کرانا. بیٹا آن ایسا جہاد کرنا، بیٹا محمد ایسا جہاد کرنا کہ تم اپنی زبان سے نہ کہو، دشمن پکار اٹھے، ارے یہ جعفر طیار دوبارہ کہاں سے آ گئے، ارے یہ حیدر کرار دوبارہ کہاں سے آ گئے. اپنی زبان سے خود نہ کہنا، تمہارا جہاد ایسا ہو. اور اگر آپ ذرا اس کو اس بات سے ملا لیں کہ بنو امیہ کے کتنے لوگ میرے مولا کی تلوار کا مزہ بدر و احد میں چکھے ہوئے، اور دوسری پابندی یہ لگائی کہ بیٹا مجھے معلوم ہے، مجھے پتا ہے، میں نے تمہیں دودھ پلایا ہے اور میں نے تمہیں پالا ہے کہ کل جہاد کرتے کرتے تم فرات پہ تو بڑے آرام سے قبضہ کر لو گے. بچے ہیں تو کیا ہوا، کس کے بیٹے اور کس کے نواسے اور کس کے پوتے ہیں، فرات پہ تو بڑے آرام سے قبضہ کر لو گے. بیٹا ہونو محمد، مجھے پتا ہے تم لوگ بہت پیاسے ہو، اور کل کے جہاد کے بعد تو تمہاری پیاس اور بڑھ چکی ہوگی، لیکن بیٹا جب فرات پہ قبضہ کرنا تو خبردار اصغر سے پہلے پانی نہ پینا. بچے تو ہیں، ایسا نہ ہو کہ فرات پہ قبضہ ہو اور اتنی پیاس لگ رہی ہو کہ پہلے پانی پی لو، بیٹا ماں دودھ نہ بخشے گی. اگر مجھے پتا چلا کہ میرا اصغر پیاسا ہے اور میرے اون نے پانی پی لیا. دونوں بچوں نے ہاتھ جوڑے روتے ہوئے کہا ماں کل دیکھ لینا تیرے لال کیسا جہاد کرتے ہیں. اور فجر کی اذان ہوئی، عاشور کا جہاد شروع ہوا. ہر تھوڑی دیر کے بعد کوئی لاشا آ رہا، اور جب کوئی لاشا آتا زینب بڑے جلال کے عالم میں آنو محمد کو دیکھتی، بیٹا آن تو اب تک زندہ ہے، بیٹا محمد تو اب تک زندہ ہے، ارے میرے گھرانے کے لاشے آنے لگے، ارے اولاد عقیل کے لاشے آنے لگے، ارے دوسرے جوانہ نے بنی عاشق تو اب تک زندہ ہے. ہر بار زینب بڑے جلال کے عالم میں دیکھتی ہیں، اور ایک بار جب آنو محمد خیمے میں آئے اور ماں کو سلام کیا تو ناراضگی کے عالم میں زینب نے اپنا منہ پھیر لیا. عزادارو، نہ اس سے پہلے کسی مجلس میں ایک ریکویسٹ میں نے کی ہے، اور نہ آئندہ کسی مجلس میں ریکویسٹ کروں گا، آج کر رہا ہوں. اور وہ یہ ہے کہ آپ کسی اور کا ماتم کریں کہ نہ کریں، آج آن و محمد کا ماتم ضرور کی. یہ وہ بچے ہیں جن کی ماں بھی ان کا ماتم نہیں کر رہی تھی. اکبر کا ماتم تو کیا زینب نے، عباس کا ماتم تو کیا گیا، آن و محمد کا ماتم آپ ضرور کی. ماں نے جلال کے عالم میں چہرہ پھیر لیا. بچے سمجھ گئے، حیدر کرار کی اولاد ہے، گھبرا کے کہا اما ایسا لگ رہا ہے تو ہم سے بہت زیادہ ناراض ہے. زینب نے کہا کہ بھلا میں کیسے ناراض نہ ہوں، ارے میرے گھرانے کے لاشی آ رہے، اب تک میرا اون زندہ کیسے ہے، اب تک میرا محمد زندہ کیسے ہے، میں تو تیرے لاشوں کا انتظار کر رہی ہوں. دونوں شہزادوں نے روتے ہوئے ہاتھ جوڑ کہا اما کسی سے پوچھ لے. ہر مرتبہ ماموں کے پاس جاتے ہیں اور کہتے ہیں کہ ماموں ہمیں مقتل میں جانے دے، لیکن ماموں اجازت نہیں دے رہے. اما ماموں سے اجازت تو دلوا دے، پھر دیکھ تیرے بیٹے کیسا جہاد کرتے. زینب اپنے خیمے میں اپنی جگہ سے کھڑی ہوئی، ایک ہاتھ سے ان کو تھاما، دوسرے سے محمد کا بازو تھاما، حسین کے خیمے میں آئی اور ایک جملہ کہا جو میرے استاد اس طرح پڑھتے تھے. ایک مرتبہ کہا بھیا آج بہن بھائی کے پاس نہیں آئی ہے، آج فاطمہ زہرا کی بیٹی حیدر کرار کے بیٹے کے پاس آئی ہے اور ایک سوال لے کے آئی. بھیا تیرے دروازے سے آج تک کوئی خالی ہاتھ واپس نہیں گیا، ہر سوالی کے سوال کو تو نے پورا کیا، آج فاطمہ زہرا کی بیٹی ایک حاجت لے کے آ رہی ہے، بتا میری حاجت پوری کرے گا کہ نہیں. حسین نے کہا زینب وعدہ ہے، بتا تیری کیا حاجت. کہا میرے بچوں کو مقتل میں جانے دے، میرے بچوں کو مرنے دے، میں ان بچوں کا لاشا دیکھنا چاہتی ہوں. جو زینب کے دل پہ اکبر کا نام سن کے قیامت گزرتی ہے وہ حسین کے دل پہ آنا محمد کا نام سن کے قیامت گزری. ایک مرتبہ کا زینب ارے میں کس دل سے اپنے آن اور اپنے محمد کو مقتل میں جانے. زینب نے کہا بھیا تو وعدہ کر چکا ہے. ایک بار حسین نے کہا وعدہ کیا ہے بیٹا آن اب تیار ہو جاؤ بیٹا محمد اب تیار ہو جاؤ. دونوں شہزادے تیار ہوئے ایک بار پھر زینب نے روک دیا کہا کہ نہیں بھیا میری یہ خواہش اور بچے بہت چھوٹے 9 سال کا بچہ بچے بہت چھوٹے 10 سال کا بچہ لیکن جائیں گے پوری شان کے ساتھ اور بڑی حفاظت سے کئی سالوں سے میں نے ضمانت کربلا کے لیے رکھی ہے. یہ کہے کہ زینب نے صندوق کھولا 2 امامے نکالے ایک امامہ حسین کے ہاتھ میں دیا کہا یہ ان کے دادا جعفر تیار کا امامہ ہے بھیا اپنے ہاتھوں سے میرے اون کو جعفر تیار کی شبی بنا. دوسرا امامہ دیا کہا یہ میرے بابا اور ان کے نانا حیدر کرار کا امامہ ہے اپنے ہاتھوں سے میرے محمد کو میرے بابا حیدر کرار کی شبی بنا. عجیب شان سے یہ بچے چلے بہت چھوٹے ہیں مگر ایک شبی ہے جعفر تیار بن کے گیا ایک شبی ہے حیدر کرار بن کے گیا. تو اب میں کیا بتاؤں کیسا جہاد کیا ہوگا لشکر یزید علمان الحفیظ علمان الحفیظ. اور ایک مرتبہ عمر صاحب نے کہا کہ 30,000 سپاہیوں دونوں شہزادوں پہ اس طرح سے ٹوٹ پڑو کہ انہیں ایک دوسرے سے الگ کرو ایک کو یہاں گھوڑے سے گراؤ ایک کو وہاں گھوڑے سے گراؤ. تھوڑی دیر گزری میدان کربلا میں محمد کی آواز آئی مامو میری مدد کو آنا آن کی آواز آئی مامو ادرک نہیں میری مدد کو آنا. عباس زندہ حسین اور عباس شیر نر کی طرح جھپتے. حسین نے کہا عباس ایک کو میں اٹھاتا ہوں ایک کو تم اٹھاؤ. آن کو حسین نے اٹھایا محمد کو عباس نے اٹھایا دونوں لاشیں لے کے آ رہے ہیں. مگر لشکر یزید کا ایک طریقہ ہوتا تھا جیسے ہی کوئی شہید گھوڑے سے گر کے مارا جاتا تھا وہ لوگ خوشی کے شادیانے بجاتے تھے اور ادھر خیمے میں بیویوں کو شادیانوں کی آواز سے پتا چل جاتا تھا ارے ہمارا مجاہد مارا گیا. اب ادھر اونو محمد کے لاشیں حسین لا رہے عباس لا رہے مگر بیویوں کو کیسے پتا چلا باجے بجنے لگے خوشی کے شادیانے بجنے لگے بیویوں نے ماتم شروع کیا. زینب نے جملہ کہا جو میر انیس نے اپنے مرثیے کی بیعت کہی ہے جو میر انیس کے مرثیے کی بیعت ہے باجے والوں کی صدا زیر قنات آتی ہے. زینب بیویوں سے کہہ رہی ہے زینب بیویوں سے کہہ رہی باجے والوں کی صدا زیر قنات آتی ہے کیسے لاشیں میرے بچوں کی بارات آتی ہے ارے اسی دن کے لیے میں نے انو محمد کو پالا. ایک بار حسین دونوں لاشیں لے کے آئے ایک بیٹا مر چکا ہے ایک بیٹا آخری سانسیں لے رہا ہے. ایک مرتبہ حسین نے کہا زینب جب سے آنو محمد کربلا میں آئے ہیں تو نے اپنے بیٹوں کو کبھی گلے سے نہیں لگایا ہے ارے میرا دل چاہتا ہے آج ایک بار تو گلے سے لگا لے. زینب پھر ماں تو ہے نا ایک بار جھکی آن کو گلے سے لگایا آن مر چکا تھا محمد کو گلے سے لگایا محمد آخری سانسیں لے رہا تھا ماں کے گلے سے لگایا محمد نے آنکھیں کھولی اماں اب تو ہم سے خوش ہو گئی نا اماں اب تو ہم سے راضی ہو گئی واہ محمد واہ آنا. عزاداروں اپنی جگہ سے آج کھڑے ہو جائیے آنو محمد کا ماتم.